यो रेडियो नेपाल हो। अब विनिता चौधरीबाट समाचार सुन्नुहोस्। शुरूमा यस प्रसारणका प्रमुख समाचार। रसुवा भोटेकोशी नदीमा आएको बाढ़ीमा परि 626 जनाको मृत्यु भएको पुष्टि। मृतकको संख्या बढ़न सक्ने अनुमान। रसुवा र नुवाकोटका विद्युत उत्पादन गृहमा फँसेकाहरूको उद्धारका लागि भारत र चीनको टोली परिचालन। धुन्चेमा अल्पत्र यात्रुलाई सम्पर्क स्थल मार्गबाट उद्धार गरिँदै। बाढ़ी प्रभावित मानिसका लागि सरकारले शुरू गरेको राहत कोषमा रकम संकलन हुने क्रम जारी। संक्रमणको जोखिम बढ़न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन चिकित्सकको आग्रह। एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झना गरी परम्परागत गाई जात्रा पर्व मनाइँदै। र नेपालको विपत्तिपछि भारतले आफ्ना हिम नदीमा निगरानी गर्दै। अब समाचार विस्तारमा। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज बिहान 10 बजेसम्म 626 जनाको शव फेला परेको छ। प्राधिकरणका अनुसार रसुवामा 13 जना, नुवाकोटमा 51 जना, धादिङमा 45 जना, गोर्खामा 48 जना, नवलपरासी पूर्वमा 158 जना, चितवनमा 233 जना, तनहुमा 31 जना र नवलपरासी पश्चिममा 47 जनाको शव फेला परेको हो। बाढ़ीमा परि 2426 जना सम्पर्क विहीन रहेका छन्। नेपाल प्रहरी 27 जना, नेपाली सेना 45 जना, सशस्त्र प्रहरी बल नेपाल 13 जना, भन्सार कार्यालयका 15 जना, अध्यागमन कार्यालयका 4 जना, रसुवामा 562 जना, नुवाकोटमा 115 जना, जलविद्युत आयोजनाहरूमा 933 जना, मकवानपुरमा 65 जना, विदेशी नागरिक 517 जना, नेपाल घुम्न आएका विदेशमा बस्ने नेपाली नागरिक 127 जना र लाङटाङ राष्ट्रिय निकुञ्जमा 3 जना सम्पर्क विहीन बनेको पछिल्लो सूचना छ। हालसम्म 4451 जनाको उद्धार भएको छ। जलविद्युतको सुरुङबाट 191 जना र हवाई उद्धार 517 जनाको गरिएको छ। रसुवा स्थित त्रिशुली 3A जलविद्युत आयोजनाको टनेल भित्र फँसेका मानिसहरूको उद्धारका लागि सरकारले विगत 2 दिनदेखि प्रयास जारी राखेको छ। सोही क्रममा आज बिहानैदेखि सुरुङको मुख खोल्ने कार्यलाई थप तीव्र पारिएको छ। टनेल भित्र मानिसहरू फँसेको गुनासो आएपछि सरकारले प्राथमिकताका साथ उद्धार टोली परिचालन गरी लेदो तथा भग्नावशेष पछ्याउँदै सुरुङको प्रवेशद्वार खोल्ने कार्यलाई अघि बढ़ाएको हो। सुरुङको मुख खोतल्ने र खोजी कार्यलाई द्रुत गति दिनका लागि हिजो रातीदेखि नै नेपाली सेनाका 62 जना तथा सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका 20 जना गरी कुल 82 जनाको संयुक्त टोली निरन्तर खटिएको छ। सो क्षेत्रमा प्रतिकूल मौसम कायम रहेकाले उद्धार प्रयास भने निकै चुनौतीपूर्ण बनेको छ। भोटेकोशी नदीमा आएको बाढ़ीका कारण रसुवा र नुवाकोटका विद्युत उत्पादन गृहका सुरुङमा फँसेका मानिसहरूको उद्धारका लागि सरकारको समन्वयमा मित्र राष्ट्र भारत र चीनको टनेल रेस्क्यू टीम परिचालन गरिएको छ। नेपाली सेनाले आफ्नै स्रोत र साधनबाट सुरुङमा फँसेका नागरिकहरूको खोज तथा उद्धार कार्य जारी राखे पनि मुख थुनिएका सुरुङहरूमा फँसेका जीवित नागरिकहरूको उद्धार र मृतकहरूको शव पहिचानका लागि डीएनए परीक्षण तथा शव गृह व्यवस्थापनका लागि भारत र चीनको सहयोग लिइएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल छेत्रीले रेडियो नेपाललाई जानकारी दिनुभयो।
हाम्रै सुरक्षा निकायहरूबाट हामीले प्रभावकारी ढंगले रेस्क्यू सम्बन्धी कामहरू, उद्धारको कामहरू, खोजका कामहरू अगाडि बढ़ाइरहेका छौं। तर कतिपय अवस्थाहरू कस्ता छन् भने टनेल भित्र फँसेको अवस्था, टनेलको मुख टालिएको अवस्था, अनि बडीजहरू भेटिएको छ, ती बडीजहरूलाई आइडेन्टिफाई गर्नलाई डीएनए परीक्षण गर्नुपर्ने अवस्था, र कतै भित्र कुनै ठाउँमा अझै पनि जीवित नेपालीहरू, विदेशी नागरिकहरू हुनुहुन्छ कि भनेर उहाँहरूलाई पत्ता लगाउनको लागि लिडार प्रविधिको अवस्था, हामीसँग कति लिडार छन् र कति लिने, कति सहयोगमा लिने, माग्ने भन्ने खालका कुराहरू लगायत प्राप्त भएका डेड बडीजहरूलाई हामीले सुरक्षित तरिकाले राख्नको लागि हामीलाई मोर्चुरीहरूको पनि आवश्यकता, ठूलो आवश्यकता भएको अवस्था लगायतलाई दृष्टिगत गरी जहाँ जहाँ हाम्रो क्षमताले नभ्याउने अवस्था छ त्यहाँ त्यहाँ सहयोगको लागि हामीले अनुरोध गर्ने, समन्वय गर्ने काम भइरहेको छ। र भारतबाट र चीनबाट पनि त्यो टनेल रेस्क्यू टिमहरू परिचालन भइरहेको अवस्था छ अहिले तत्काल, र अरू पनि आवश्यकता अनुसार हामीले सहयोगको लागि समन्वय गरिरहेका छौं।
भोटेकोशी बाढ़ीबाट प्रभावितहरूको उद्धार राहत तथा पुनस्थापनाका लागि भारत चीन लगायतका देशहरू तथा विभिन्न अन्तर्राष्ट्रियदात्री निकाय र संस्थाहरूबाट सहयोग प्राप्त भइरहेको जानकारी परराष्ट्र मन्त्रालयका सहसचिव एवं प्रवक्ता पौडेलले दिनुभयो।
विभिन्न मित्र राष्ट्रहरूले हामीलाई सहयोगको प्रतिबद्धता अनाउन्स गर्नुभएको छ, घोषणा गर्नुभएको छ, र विभिन्न देशहरूबाट दात्री निकायहरू, विकास साझेदारहरू, त्यस्तै विभिन्न संघ संगठनहरूबाट पनि सहयोगका प्रतिबद्धताहरू प्राप्त भएका छन्। हामीले त्यसलाई नोट गर्ने र सूचीमा राख्ने काम गरेका छौँ।
अर्थ मन्त्रालयका अनुसार भारत सरकारबाट हालसम्म 3 चरणमा 57.5 टन मानवीय सहायता तथा औषधि प्राप्त भएको छ भने चीन सरकारले 30 वटा बेली ब्रिज र 2000 शव व्यवस्थापनका लागि एयर टाइट ब्याग पनि सहयोग गर्ने भएको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ताका अनुसार भोटेकोशी नदीको बाढ़ीमा परेका विभिन्न देशका 120 भन्दा बढ़ी विदेशी नागरिकको उद्धार गरिसकिएको छ, तर अझै पनि 500 हाराहारीमा विदेशी नागरिक हराइरहेका छन्। रसुवाका बाढ़ी प्रभावित मानिस र क्षेत्रका लागि सरकारले शुरू गरेको प्रधानमन्त्री राहत कोषमा हाल विभिन्न क्षेत्रबाट रकम संकलन हुने क्रम जारी छ। युरोपियन कमिशन अध्यक्ष उर्सुला फन डर लायनले युरोपका तर्फबाट नेपालमा मानवीय सहायताका लागि 20 लाख युरो प्रदान गर्ने घोषणा गर्नुभएको छ। यसै गरी नेपाल क्रिकेट संघ क्यानले भोटेकोशी बाढ़ीबाट प्रभावित परिवार तथा समुदायको राहत उद्धार र पुनस्थापनाका लागि 30 लाख रूपियाँ सहयोग गर्ने निर्णय गरेको छ। क्यानका सचिव पारस खड्काले आज प्रेस विज्ञप्ति मार्फत विपदबाट प्रभावित नागरिकहरूको राहत उद्धार तथा पुनस्थापनाका लागि संघका तर्फबाट उक्त रकम सहयोग गर्ने निर्णय भएको जानकारी दिनुभएको हो। चीनिया राष्ट्रपति सी जिनपिङले नेपालमा आएको प्राकृतिक विपत्ति प्रति राष्ट्रपति रामचन्द्र पौडेललाई आज समवेदना सन्देश पठाउनु भएको छ। आफ्नो सन्देशमा चीनिया राष्ट्रपति सीले चीन र नेपाल बीचको केरूङ रसुवा सीमा नाका क्षेत्रमा हालै गम्भीर विपत आएको, जसले ठूलो जनधनको क्षति पुर्याएको, मानिसहरू बेपत्ता भएका र भौतिक सम्पत्तिको क्षति भएको उल्लेख गर्दै यसबाट नेपाल र नेपाली जनतालाई परेको पीड़ाले आफूलाई दुखी बनाए उल्लेख गर्नुभएको छ। रसुवाको भोटेकोशी बाढ़ीमा मृत्यु भए बगेर चितवनसम्म पुगेका शव समाधिस्थ गरिने भएको छ। जिल्ला प्रशासन कार्यालयमा आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले शवहरू दुर्गन्धित बन्दै गएपछि संक्रमण फैलिन नदिन समाधिस्थ गर्ने निर्णय गरिएको हो। जिल्लामा नारायणी र त्रिशुली नदी किनारबाट संकलित 233 शव मध्ये 4 वटाको मात्रै पहिचान भएको छ भने बाँकी 229 शव होल्डिङ सेन्टर तथा विभिन्न स्वास्थ्य संस्थामा राखिएका प्रमुख जिल्लाधिकारी गणेश अरियालले जानकारी दिनुभयो। उहाँका अनुसार होल्डिङ सेन्टर, स्वास्थ्य संस्थाहरू तथा नदी तटबाट संकलन गरिएका शव र शवका अवशेषहरू सर्न थालेका छन्। ती मध्ये केही शव अब पहिचान गर्न नसकिने अवस्थामा पुगेका छन्। तत्कालीन व्यवस्थापकीय प्रबन्ध मार्फत राखिएका शवहरू दुर्गन्धित बन्दै गएपछि स्वास्थ्य संक्रमण तथा महामारी फैलिन सक्ने जोखिम रहेको स्वास्थ्य क्षेत्रका विज्ञहरूको राय अनुसार जिल्ला सुरक्षा समितिको बैठकले शव जमीन मुनि गाडिने निर्णय गरेको प्रमुख जिल्लाधिकारी अरियालले बताउनु भयो। चिकित्सकहरूले भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा समय बित्दै गएसँगै संक्रमणको जोखिम बढ़न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्। अब विस्तारै मृत्यु भएका मानिस तथा जनावरको शरीर कुहिन थाल्ने र यसले दुर्गन्ध तथा रोग फैलाउन सक्ने भन्दै सतर्क रहन चिकित्सकहरूले आग्रह गरेका छन्। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन र सन्देश।
ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु, हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
सेवा सुचारु गर्नका लागि *14# डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। भोटेकोशी बाढ़ीका कारण अवरूद्ध मुङलिन काठमाडौँ सड़क खण्ड आज बिहानदेखि सञ्चालनमा आएको छ। नेपाल प्रहरीले दिएको जानकारी अनुसार गत बुधबार भोटेकोशी नदीमा आएको बाढ़ीपछि अवरूद्ध उक्त सड़क खण्डमा आज बिहान 6 बजेदेखि सवारी साधनलाई गन्तव्यतर्फ जान दिइएको हो। भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढ़ीका कारण अवरूद्ध भएको रसुवाको सड़क सञ्जाल पुनः सञ्चालनमा आएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार काठमाडौँ टोखा छहरे गडखारपुल आप्रा नर्जा लाच्याङ सरमथली पार्टी खर्क हुँदै बोगटी टार कालिका स्थान धुन्चेसम्मको सड़क खण्डमा 4 पाङ्रे साना सवारी साधन चलाउन मिल्ने गरी सड़क सञ्चालनमा आएको हो। उक्त खण्ड सञ्चालनमा आएसँगै रसुवा पुनः सड़क सञ्जालसँग जोड़िएको प्राधिकरणले जनाएको छ। उद्धारको प्रतीक्षामा रसुवाको सदरमुकाम धुन्चेमा रोकिएका बाढ़ी प्रभावितलाई बागमती प्रदेश सरकारले वैकल्पिक मार्ग प्रयोग गरी काठमाडौँ ल्याउने व्यवस्था मिलाएको छ। हवाई मार्गबाट तत्काल उद्धार सम्भव नभएपछि प्रदेश सरकारले सड़क तथा पैदल मार्गको विकल्प प्रयोग गरी अल्पत्र नागरिकलाई सुरक्षित रूपमा काठमाडौँ ल्याउन थालेको हो। अविरल वर्षासँगै आएको बाढ़ी र पहिरोका कारण मुङलिङका कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग अवरूद्ध भएका छन्। आज बिहान कालीगण्डकी गाउँपालिका 4 स्थित पाती खोलामा आएको बाढ़ी तथा वड़ा नम्बर 2 राक्सेमा माथिबाट खसेको पहिरोका कारण कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण धुन्चेमा अलपत्र यात्रुलाई स्थल मार्गबाट पनि उद्धार कार्य जारी छ। धुन्चेमा रहेका तीर्थयात्री पर्यटक एवं सर्वसाधारणलाई बागमती प्रदेश सरकारले वैकल्पिक मार्ग प्रयोग गरी काठमाडौँ उपत्यकामा ल्याउने व्यवस्था मिलाएको हो। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीपछि हराइरहेका मधेस प्रदेशका 171 जना मध्ये आजसम्म 22 जना परिवारको सम्पर्कमा आएका छन्। मधेस प्रदेश प्रहरी कार्यालय जनकपुर धामका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकालका अनुसार बाढ़ीमा परेर प्रदेशका 171 जना हराइरहेकामा आजसम्म टेलिफोन मार्फत 22 जना सम्पर्कमा आएका छन्। मध्य प्रदेशका जिल्लाबाट थुप्रै नागरिक सम्पर्क विहीन भएका सूचना आउन थालेपछि प्रहरी कार्यालयहरूले सम्पर्क विहीन भएकाहरूको विवरण संकलन गर्न थालेको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल टिचिङ महाराजगंजमा भोटेकोशी बाढ़ीमा परी घाइते भएका 7 जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ। अस्पतालका प्रवक्ता डाक्टर गोपाल सेडाईका अनुसार अस्पतालमा उपचाररत 29 जना मध्ये 7 जनाको आईसीयूमा उपचार भइरहेको हो। रसुवा नुवाकोट लगायतका क्षेत्रमा बुधबार आएको विनाशकारी बाढ़ीपछि परराष्ट्र मन्त्री शिशिर खनाल सर्बिया भ्रमणमा नजाने हुनुभएको छ। मन्त्री खनाल असंलग्न आन्दोलनको उच्चस्तरीय स्मरण सभामा सहभागी हुन भोलि आइतबार सर्बियाको राजधानी बेलग्रेड जाने कार्यक्रम थियो। बेलग्रेडमा भदौ 15 र 16 गते उक्त उच्चस्तरीय स्मरण सभा आयोजना हुँदैछ। मन्त्री परिषदको साउन 26 गतेको निर्णय अनुसार परराष्ट्र मन्त्री खनालको नेतृत्वमा 3 सदस्यीय नेपाली प्रतिनिधि मण्डल उक्त कार्यक्रममा सहभागी हुने तयारी गरिएको थियो। प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म 8 दिन मनाइने परम्परागत सांस्कृतिक पर्व गाई जात्रा आज मनाइँदैछ। एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिंगारी आफ्नो क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध फलफूल रोटी चिउरा दहीका साथै अन्न र द्रव्य दान गरिन्छ। यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समय वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ। राजा प्रताप मल्लले पुत्र शोकले विवाहल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नु पर्छ भन्ने देखाउन यो पर्व शुरू भएको ऐतिहासिक तथ्य छ। अब अन्तर्राष्ट्रिय समाचार। हिमनदी खस्दा आएको मानिएको विनाशकारी बाढ़ीको केही दिनपछि भारतले चीन र नेपालसँग सीमा जोडिएका आफ्ना हिमाली क्षेत्रमा हिमनदी तथा हिमनदीजन्य तालको निगरानी बढ़ाएको छ। यूएस जियोलोजिकल सर्वेका अनुसार गत बुधबार तिब्बत नेपाल चीनमा आएको विपत्ति हिमनदी खस्दा उत्पन्न लेदो सहितको तीव्र बहावका कारण भएकोले निगरानी बढ़ाएको अधिकारीहरूले बताएका छन्। हिमनदी खस्नुको एकिन कारण स्पष्ट नभए पनि जलवायु परिवर्तनका कारण विश्वभर हिमनदी तीव्र गतिमा पग्लिँदै यस्ता विपत्तिको जोखिम बढ़िरहेको वैज्ञानिकहरूले बताएका छन्। भारतको सरकारी तथ्याङ्क अनुसार उत्तराखण्डमा 1266 हिमनदी जन्य तालहरू रहेका छन्। अमेरिकाले भेनेजुएलासँग 65 अर्ब ब्यारेल भन्दा बढ़ी प्रमाणित तेल भण्डारण नियन्त्रण गर्न सम्झौता गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गर्दै भेनेजुएलासँगको यो ऐतिहासिक सम्झौताले अमेरिकी तेल भण्डारलाई दोब्बर भन्दा बढ़ी बनाउने, तेल आपूर्ति बढ़ाउने र सबै अमेरिकीहरूका लागि ग्यासको मूल्यमा उल्लेखनीय कमी ल्याउने उल्लेख गर्नुभएको छ। भेनेजुएलाका अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले आफ्नो राष्ट्रको आर्थिक पुनरुत्थानमा मद्दत गर्ने विश्वासले यो सम्झौता गरिएको बताउनु भएको छ। यसै वर्ष भेनेजुएलाका तत्कालीन राष्ट्रपति निकोलस मादुरोलाई कब्जामा लिएपछि अमेरिकी राष्ट्रपति ट्रम्पले भेनेजुएलाको विश्वकै सबैभन्दा ठूलो तेल भण्डार प्रयोग गर्ने घोषणा गर्नुभएको थियो। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। रसुवा भोटेकोशी नदीमा आएको बाढ़ीमा परि 626 जनाको मृत्यु भएको पुष्टि। मृतकको संख्या बढ़न सक्ने अनुमान। रसुवा र नुवाकोटका विद्युत उत्पादन गृहमा फँसेकाहरूको उद्धारका लागि भारत र चीनको टोली परिचालन। थुन्चेमा अलपत्र यात्रुलाई स्थल मार्गबाट उद्धार गरिँदै। बाढ़ी प्रभावित मानिसका लागि सरकारले शुरू गरेको राहत कोषमा रकम संकलन हुने क्रम जारी। संक्रमणको जोखिम बढ़न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन चिकित्सकको आग्रह। एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झना गरी परम्परागत गाई जात्रा पर्व मनाइँदै। र नेपालको विपत्तिपछि भारतले आफ्ना हिमनदीहरूमा निगरानी गर्दै। यसका साथै रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार। सकियो, रेडियो नेपाल सुनिरहनुहोला। हवस् त, नमस्कार।